यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म 682 पालिकाको अन्तिम नतिजा सार्वजनिक। विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार नागेश कोइराला निर्वाचित। बाँकी 5 महानगरपालिकाको मतगणना जारी। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही 10 गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने। हावाहुरीका कारण रूख ढलेर चितवनमा 3 जनाको मृत्यु। र युक्रेनको बन्दरगाह शहर मारियोपोलमा रहेको एउटा स्टील फ्याक्ट्री कब्जामा लिएको रूसको दावी।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भनौ, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म 682 भन्दा बढ़ी पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। अन्तिम नतिजा आउने क्रम जारी नै छ। अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले 303 पालिकामा विजय हासिल गरेको छ भने नेकपा एमाले 185 स्थानमा विजय हासिल गरेको छ। त्यस्तै माओवादी केन्द्रले 117 पालिकामा विजय हासिल गरेको छ भने जनता समाजवादी पार्टीले 18 पालिकामा विजय हासिल गरेको छ र अन्यले 59 पालिकामा विजय हासिल गरेका छन्। हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार विराटनगर महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ। आज बिहान सार्वजनिक भएको अन्तिम परिणाम अनुसार विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका उम्मेद्वार नागेश कोइरालाले 30,180 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर कुमार थापाले 21,455 मत प्राप्त गर्नुभयो। महानगरपालिकाको उप प्रमुखमा नेकपा एमालेकी शिल्पा कार्की 25,680 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले 14,219 मत प्राप्त गर्नुभयो। काठमाडौँ महानगरपालिकाको मतगणना जारी नै छ। पछिल्लो सार्वजनिक नतिजा अनुसार स्वतन्त्र तर्फका उम्मेद्वार बालेन्द्र शाहले 31,459 मत प्राप्त गरी अग्रता लिनुभएको छ भने नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले 16,691 मत प्राप्त गर्नुभएको छ भने नेपाली कंग्रेसकी उम्मेद्वार सृजना सिंहले 16,482 मत प्राप्त गर्नुभएको छ। काठमाडौँको नागार्जुन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार मोहन बस्नेत निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा नेकपा एमालेकी सुशीला अधिकारी निर्वाचित हुनुभएको छ। बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वार विजयी हुनुभएको छ। गैराती सम्पन्न मतगणना अनुसार प्रमुखमा 5 दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएकी एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानिया निर्वाचित हुनुभएको हो। उपमहानगरको प्रमुखमा गठबन्धनकी लामाले 23,075 मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अनन्त प्रसाद पौडेलले 20,908 मत प्राप्त गर्नुभयो भने राप्रपाका दीपक बहादुर सिंहले 20,531 मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बानियाले 32,595 मत प्राप्त गरी विजयी हुनुभएको हो भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सुमित्रा काफ्लेले 23,906 मत प्राप्त गर्नुभयो। काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिकाको प्रमुखमा नेकपा एमालेका अशोक कुमार ब्यान्जू श्रेष्ठ र उपप्रमुखमा नेपाली कंग्रेसका निराजन जंगम विजयी हुनुभएको छ। हिजो सम्पन्न मतगणनाको परिणाम अनुसार ब्यान्जूले 8,351 मत र उपप्रमुख पदका उम्मेद्वार जंगमले 7,938 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। रौतहटको कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कंग्रेसले विजय हासिल गरेको छ। नेपाली कंग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार अजय प्रकाशले 7,142 मत र उपप्रमुखमा रीता देवीले 7,520 मत प्राप्त गरी विजयी हुनुभएको हो। बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टीका अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनुभएको छ। जसपाका उम्मेद्वार उदय प्रसाद यादवले 4,167 मत प्राप्त गरी विजयी हुनुभएको हो भने उपाध्यक्षमा जसपाका सीतापति देवी यादवले 4,202 मत प्राप्त गरी निर्वाचित हुनुभयो। कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसकी सुशीला शाही निर्वाचित हुनुभएको छ। शाहीले 12,713 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो भने उपप्रमुखमा नेकपा एमालेका जुना चौधरीले 11,708 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। धनुषा जिल्लाको गणेशमान चारनाथ र हंसपुर नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ। गणेशमान चारनाथ नगरपालिकामा नेपाली कंग्रेसका प्रमुख पदका उम्मेद्वार जित नारायण यादवले 3,108 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो भने उपप्रमुखमा नेपाली कंग्रेसकी तुलसा कुमारी पाण्डेले 3,283 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरी 7,151 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। त्यसै गरी उपाध्यक्षमा नागरिक उन्मुक्तिका लालमती कठरिया 6,562 मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। महोत्तरीको बलवा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राम विजय महतो 5,783 मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा नेपाली कंग्रेसका राम दुलारी देवीले 5,108 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। झापाको बुद्ध शान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कंग्रेसका मनोज प्रसाई निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा नेकपा एमालेकी भवानी खतिवडा निर्वाचित हुनुभएको छ। चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजयी हुनुभएको छ। प्रमुखमा कांग्रेसका प्रहलाद सापकोटाले 20,796 मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेका यादव पाठक विजयी हुनुभएको छ। पाठकले 13,514 मत प्राप्त गर्नुभयो। कैलालीको गौरीगंगा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका देवीदत्त कणेल निर्वाचित हुनुभएको छ। कणेलले 13,795 मत प्राप्त गर्नुभयो। त्यस्तै उपप्रमुखमा नेपाली कंग्रेसका भोजबहादुर बम 11,281 मत प्राप्त गरी विजयी हुनुभएको छ। नुवाकोटको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका उम्मेद्वार राजनलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेद्वार प्रभा बोगटी विजयी हुनुभएको छ। झापाको दमकमा छ दलीय गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापा निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा नेपाली कंग्रेसकी रेगिना भट्टराई निर्वाचित हुनुभएको छ। कपिलवस्तु जिल्लामा रहेका 10 पालिका मध्ये 7 पालिकाको मत परिणाम सार्वजनिक भएको छ, जसमा शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा एमालेकी शिवकुमारी थारू निर्वाचित हुनुभएको छ। बुद्धभूमि नगरपालिकाको प्रमुखमा कांग्रेसका केशव कुमार श्रेष्ठ र उपप्रमुखमा कांग्रेसकै मीरा थारू निर्वाचित हुनुभएको छ। रूपन्देही कपिलवस्तुकै कृष्णनगर नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका रजत प्रताप शाह र उपप्रमुखमा नेपाली कंग्रेसकै आरती देवी चौधरी निर्वाचित हुनुभएको छ। यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शिवदयाल तिवारी र उपाध्यक्षमा एमालेकी गुन्जादेवी मौरी निर्वाचित हुनुभएको छ। यस्तै मायादेवी गाउँपालिकाको अध्यक्षमा कंग्रेसका बलिउद्दीन मुसलमान र उपाध्यक्षमा कंग्रेसकै सरस्वती यादव निर्वाचित हुनुभएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमुखमा एमालेका चक्रपाणी अर्याल र उपप्रमुखमा एमालेकै रीता चौधरी निर्वाचित हुनुभएको छ। कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा जनता समाजवादी पार्टी नेपालका सुदीप पौडेल र उपप्रमुखमा जसपाकै सुनिता गुप्ता निर्वाचित हुनुभएको छ। निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 12 अवरूद्ध भएको मतदान बारे स्थलगत अध्ययन गर्न आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा 3 सदस्यीय उच्चस्तरीय टोली गठन गरेको छ। आयोगको जेठ 5 गतेको निर्णय अनुसार टोलीले स्थलगत रूपमा अध्ययन गरी आयोगका तर्फबाट अधिकार प्रयोग गरी आवश्यक निर्देशन दिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। गत वैशाख 30 गते सञ्चालन भएको ओडाको जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट मतदान केन्द्रमा सञ्चालन भएको मतदान कार्यक्रम अवरूद्ध भएको थियो। आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको मतदानबारे छानबिन गर्न आयुक्त सगुन शमशेर राणाको नेतृत्वमा गठन गरेको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ। स्थानीय तहको निर्वाचन मार्फत निर्वाचित केही जनप्रतिनिधिहरूले हिजोदेखि काम थालेका छन्। केही पालिकाहरूमा मतगणना जारी रहँदा अन्तिम नतिजा प्राप्त पालिकाका जनप्रतिनिधिहरूले भने विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन्। बझाङ जिल्ला अन्तर्गत सबै तहको परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित पालिका प्रमुखहरूले शपथ ग्रहण गरी कार्यभार सम्हाल्न शुरू गर्नुभएको छ। बझाङबाट स्थानीय संवाददाता जगदीश रोकाएको यो रिपोर्ट।
नेपालमा स्थानीय तह सदस्यको दोस्रो कार्यकालका लागि भइरहेको निर्वाचनको बझाङ जिल्लामा सबै तहको नतिजा सार्वजनिक भएपछि पालिका प्रमुखहरूलाई शपथ ग्रहण पनि भएको छ। 12 पालिका रहेको बझाङ जिल्लामा 6 पालिका नेपाली कांग्रेस, 3 पालिका एमाले, 2 पालिका माओवादी र 1 पालिका नेकपा एकीकृत समाजवादी पार्टीले विजय गरेको छ। 12 वटै पालिकाका प्रमुखलाई शपथ दिँदै मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद अवस्थी,
मुलुक र जनताप्रति पूर्ण वफादार रही
सत्यनिष्ठापूर्वक
प्रतिज्ञा गर्छु ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि
जिल्लाको विकट बुङ्गल नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जयबहादुर धामी,
खुसी लागिरहेको छ र त्यसमा पनि बुङ्गल अझ फेरि दुर्गम नगरपालिका हो, धेरै चुनौतीहरूको सामना गर्नुपर्नेछ र नगरपालिकाको स्वरूप दिनका लागि म प्रयास गर्नेछु र दिन सक्छु भन्ने पनि मलाई विश्वास छ।
संघीय गणतन्त्र नेपालको पहिलो कार्यकालका जनप्रतिनिधिहरूलाई संरचनागत व्यवस्थापन गर्नुपर्ने, बीचमा कोरोना कहरको समस्याका बावजुद पनि सानातिना धेरै विकास निर्माणका पूर्वाधार बनिसकेको हुँदा दोस्रो कार्यकालका अबका जनप्रतिनिधिहरूले उत्पादनमा जोड़ दिन, कृषि उपज वस्तुको बजारीकरणको व्यवस्थापन गर्न सके, आम सर्वसाधारण मानिसहरूको आर्थिक अवस्थामा सुधार हुने देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा फेरि पनि स्वागत छ। अब बाँकी समाचार। सरकारको नीति तथा कार्यक्रम जेठ 10 गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ 10 गते मंगलबार दिउँसो 4 बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सम्बोधन मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न 8 वटा अध्यादेशहरू स्वीकृत गरेको छ। बैठकले गृहमन्त्री बालकृष्ण खाँडले प्रस्तुत गर्नुभएको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश 2078 र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश 2078 र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2078 स्वीकृत गरियोस् भनिराख्नु भएको प्रस्ताव स्वीकृत गरेको छ। यसैगरी स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री भवानी प्रसाद खापुङले औषधि तेस्रो संशोधन अध्यादेश 2079 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश 2079 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमार यादवले रेलवे अध्यादेश 2078 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 र यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2079-80 लागि विनियोजन विधिका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ। सांसदहरूले मुलुकको आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको विकास गर्न ठोस कार्यक्रम बजेटले समेट्नु पर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूले सरकारले अबको 10 वर्षभित्र कपड़ा जुत्ता निर्माणका सामग्री कृषि क्षेत्र वन पैदावार हस्तकला लगायतका क्षेत्रको विकासका लागि ठोस कार्यक्रम बनाई यी क्षेत्रबाट उत्पादित सामानलाई निर्यात गरी व्यापार घाटालाई कम गर्न सुझाव दिनुभयो। सांसदहरूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता समय सान्दर्भिक भएको बताउँदै आगामी बजेटले कृषि उद्योग पर्यटन क्षेत्र जलवायु परिवर्तन अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारीलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। प्रमुख प्रतिपक्षीका सांसदहरूले अबको बजेटले जनताको जीवनलाई रूपान्तरण गर्ने विषयलाई समेट्नुपर्ने कृषि क्षेत्रको आधुनिकीकरण उत्पादन र रोजगारीमा वृद्धि विद्युतको बढ़ीभन्दा बढ़ी खपत नेपालमै गरी ग्यासको आयात घटाउनु पर्नेमा जोड़ दिनुभएको थियो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री जनार्दन शर्माले डलरको संचिति हाल सन्तुलित अवस्थामा रहेको र त्यसलाई तल झर्न नदिन सरकारले आवश्यक कदम चालेको बताउनु भएको छ। छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री शर्माले डलरको संचिति तल झर्न नदिन गैरावश्य नेपालीबाट डलर खाता खोल्ने लगायतका काम अगाडि बढ़ाइसकिएको र यो वर्ष आर्थिक वृद्धि 5.84% हुने प्रक्षेपण गरिएको बताउनुभयो।
अहिलेको वैशाख मसान्तसम्म लगानी बोर्ड मार्फत 82 अर्ब उद्योग विभाग मार्फत 34 अर्बको वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ र आउने क्रम जारी छ। अहिले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म संघीय सरकारको कुल खर्च 909 अर्ब भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 10.2% बढ़्यो। यद्यपि चालू खर्च 717 अर्ब बजेटको 67.29% र पुँजीगत खर्च 119 अर्ब 31.28% रहेको।
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासका लागि सबै क्षेत्र जवाबदेही हुनुपर्ने उल्लेख गर्नुहुँदै देशमा उद्योग व्यवसाय गर्नेको संख्या र चाहना बढ़िरहेको बताउनुभयो। उहाँले मुलुकको मुद्रास्फीति 6.5% राख्ने लक्ष्य भए पनि हाल 7.28% पुगेको बताउँदै चालू आर्थिक वर्षमा कर्जा विस्तार उच्च भएकाले बैंकिङ तरलतामा चाप परेको पनि जानकारी दिनुभयो।
कृषिमा आधारित र स्वदेशमा प्राप्त हुने कच्चा पदार्थमा आधारित उद्योगहरूको निर्माण गर्न जाँदाखेरि उत्पादन रोजगारी सृष्टि गर्न सकिन्छ भन्ने मान्यता, त्यही कुरालाई यहाँ यो प्राथमिकताले पनि यो सिद्धान्तले पनि त्यही कुरालाई अंगीकार गरेको कुरा म स्पष्ट गर्न चाहन्छु। गरिबी न्यूनीकरणको कुरा निरपेक्ष गरिबीको रेखा मुनि भएको आजको हाम्रो जो जनसंख्या छ, यदि हामीले संकल्प गर्ने हो भने, यदि हामीले साँच्चीकै यो अन्त्य गर्नुपर्छ गरिबीलाई भनेर कमसेकम यो सदन एकमत भएर त्यसलाई अगाडि जान सक्ने हो भने यो गरिबी अन्त गर्न धेरै वर्ष लाग्दैन, हामी छोटो समयमा गर्न सक्छौं।
अर्थमन्त्री शर्माले यो वर्ष 16.5 अर्बको आयात भएको र निर्यात 173 अर्बको मात्र भएकाले आयात निर्यात असन्तुलित भएको पनि बताउनुभयो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र नीति अध्ययन उपसमितिको म्याद 2 महिना थप गरेको छ। समितिको हिजो बसेको बैठकमा उपसमितिका संयोजक दीपक प्रकाश भट्टले कोरोना महामारी र स्थानीय तहको निर्वाचन लगायतका कारण उपसमितिले समयमा अध्ययन सम्पन्न गर्न नसकेकाले थप समय माग गर्नुभएको थियो। बैठकमा उपसमितिका संयोजक भट्टले नेपाल जस्तो मुलुकले छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध थप सुधार गर्न परराष्ट्र नीतिका सम्बन्धमा छलफल गर्नु आवश्यक भएको बताउनुभयो। समितिको बैठकमा नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले आफ्नो अध्ययन प्रतिवेदन पेश गरेको छ। नागरिक सुरक्षा प्रजातन्त्र र मानवाधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया 3 दिने नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जियालाई परराष्ट्र मन्त्रालयका अधिकारी र काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गर्नुभएको थियो। उहाँले शनिबार र आइतबार काठमाडौँमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँड र मुख्य सचिव शंकरदास बैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उपमन्त्री जियाको भ्रमणबारे हिजो परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आन्तरिक उत्पादन वृद्धिमा देखिएका नीतिगत एवं अन्य कठिनाईहरूको समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2079-80 आर्थिक ऐनमा समावेश गर्नुपर्ने कर नीति, भन्सार दर एवं एचएस कोड समायोजन परिमार्जन गर्ने विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग मन्त्रालयमा हिजो भएको छलफलमा मन्त्री बडुले स्वदेशमै उपलब्ध हुने दैनिक उपभोग्य वस्तुहरूमाथिको निर्भरता चिन्ताको विषय भएकाले त्यसमा तत्काल देखिने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। 8 वर्ष अघि आफू बलात्कृत भएको घटनालाई सार्वजनिक गरेकी एक युवतीका आरोपीलाई तत्काल कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा नेपाली कंग्रेसका महामन्त्री एवं सांसद गगन थापाले 8 वर्ष अघि आफू बलात्कृत भएको घटना सार्वजनिक गरेकी युवतीका आरोपीलाई तत्काल कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन माग गर्नुभएको थियो। चितौनमा हिजो साँझ आएको हावाहुरीका कारण अटो रिक्सामा सवार 3 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटो रिक्सामा सवार 2 जनाको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार 1 जनाको बसेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितौनले जनाएको छ। मृत्यु हुनेमा भरतपुर 11 लामा टोल बस्ने प्रदीप कुमार लामा, गोर्खा गण्डकी गाउँपालिका 6 घर भई भरतपुर 7 कटहरचोक बस्ने माया गुरूङ र भरतपुर लामा टोल नै बस्ने अभिता गुरूङ रहेको चितौन प्रहरीले जनाएको छ। हावाहुरीका कारण भरतपुर क्षेत्रमा विद्युत सेवा अवरूद्ध भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। युक्रेनको बन्दरगाह शहर मारियोपोलमा महीनौको भीषण युद्धपछि रूसले जीत घोषणा गरेको छ। मारियोपोल स्थित एक स्टील उद्योगमा हजारौं युक्रेनी सर्वसाधारण तथा योद्धाहरू आश्रय लिँदै आइरहेका थिए। सर्वसाधारणलाई उक्त आजोफस्ताल स्टील उद्योगबाट उद्धार गरिएको थियो भने युक्रेनी लड़ाकूहरूले त्यहाँबाट रूसी आक्रमणको प्रतिकार गर्दै आइरहेका थिए। अन्तिमसम्म रहेका 531 युक्रेनी लड़ाकूले सो स्थान छाडेपछि मारियोपोल शहर आफ्नो पूर्ण कब्जामा रहेको रूसको रक्षा मन्त्रालयले उल्लेख गरेको छ। आजोफस्थलबाट युक्रेनी लड़ाकूहरूको उद्धार गरिएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताउनु भएको छ। रूसका अनुसार आजोफस्थलबाट कुल 2,439 युक्रेनी लड़ाकूले आत्मसमर्पण गरेका हुन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्रलाई रूसी सेनाले पूर्ण रूपमा ध्वस्त पारेको बताउनु भएको छ। उहाँले रूसले आफ्नो आक्रमण क्षेत्रको रूपमा लक्ष्य बनाएको युक्रेनको धेरै स्थानलाई नरक तुल्य बनाइदिएको संचार माध्यमहरूलाई जानकारी दिनुभएको छ। रूसले फिनल्याण्डमा ग्यास आपूर्ति रोकेको फिनल्याण्डको सरकारी ऊर्जा केन्द्र ग्यासुमले जनाएको छ। ग्यासुमले रूसको यो कदम खेदपूर्ण रहेको भन्दै देशभित्र ग्यास आपूर्तिमा अवरोध नआउने पनि बताएको छ। अब आर्थिक समाचार।
शुक्रबार नेपाली शेयर बजारको कारोबार 15.82 अङ्कले घटेको छ। पहिलो पटक शुक्रबार शेयर बजारको कारोबार भएको यस दिन बजारको परिसूचक 2,235.09 बिन्दुमा झरेको छ। शुक्रबार कुल 223 कम्पनीहरूका 19,109 पटकको कारोबारबाट 25,24,268 किता शेयरहरू 93,22,00,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन म्युचुअल फण्ड बाहेक सबै उपसमूहको नेप्से परिसूचक ओह्रालो लागेको छ। यस दिन सबैभन्दा धेरै गुमाउनेमा व्यापार र अन्य उपसमूहका लगानीकर्ताहरू रहेका छन्। घटेको बजारमा समेत सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूको भने 39 रूपियाँका दरले मूल्य बढ़ेको छ। ती कम्पनीहरूको शेयर मूल्य सबैभन्दा धेरै 2.73% वृद्धि भएको छ।
नेपालले पाउना टोली युगण्डा विरूद्धको महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित निकालेको छ। ट्यू क्रिकेट मैदानमा शुक्रबार भएको चौथो खेलमा युगण्डालाई 15 रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले दिएको 98 रनको लक्ष्य पछ्याएको युगण्डाले निर्धारित 18 ओभरमा 8 विकेट गुमाएर 82 रन मात्र बनाउन सक्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 17 ओभर 5 बलमा अल आउट हुँदै 97 रन बनाएको थियो। मैदान ओसिलो भएका कारण ढिला शुरू भएपछि खेल 18 ओभरमा घटाइएको थियो, तर नेपालले पूरै ओभर खेल्न सकेन।
अझै बम अब मौसम आज बागमती प्रदेश गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एक बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस न्यूनतम तापक्रम 15.6 डिग्री सेल्सियस वर्षा 8.5 मिलिमिटर सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौँ उपत्यकामा सूर्योदय 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म 682 बढ़ी पालिकाको नतिजा सार्वजनिक। विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका उम्मेद्वार नागेश कोइराला निर्वाचित। बाँकी 5 महानगरको मतगणना जारी। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही 10 गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत हुने। हावाहुरीका कारण रूख ढलेर चितवनमा 3 मृत्यु र युक्रेनको तटीय शहर मारियोपोलमा रहेको एउटा स्टील कारखाना कब्जामा लिएको रूसको दावी। बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।